नमस्कार, मैले जे भोगे कार्यक्रमको नयाँ श्रृंखलामा तपाईलाई स्वागत छ। म प्रकाश पन्त। तपाईं कार्यक्रम मैले जे भोगे हरेक बिहीबार बिहान 7:30 बजे देखि करिब 15 मिनट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। साथै तपाईं हामीलाई www.radiobheri.com.np मा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी त्यस्ता व्यक्तिहरूको जीवन भोगाई प्रस्तुत गर्छौं जो अहिलेसम्म पढिएको छैन, देखिएको छैन र सुनिएको पनि छैन, अर्थात् नेपथ्यको परिवर्तित कथालाई प्रस्तुत गर्छौं। कार्यक्रममा हामी तपाईँ हाम्रै जीवन भोगाई सुन्छौ र सुनाउँछौ। आज कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई सुन्छौ जसले कर्तव्य पालनको क्रममा कैयौं पल्ट मृत्युलाई समेत पराजित गर्नु भएको छ।
दुईतिरबाट फायर आउँदाखेरि त्यहाँ लडेर चाहिँ म बाँच्ने अवस्था थिएन, किनभने मसँग हतियार पनि कम थियो। अँध्यारो बेला, जङ्गलको बेला त्यहाँ मलाई सपोर्ट पनि आउने अवस्था थिएन। पोखराको एयरपोर्टबाट त्यो हेलिकप्टर आउने बित्तिकै जुन मलाई एम्बुसा पार्ने चाहिँ अब उहाँहरू हुनुहुन्थ्यो, त्यो हेलिकप्टर देख्ने बित्तिकै उहाँहरू भाग्नु भयो, फायरमा बाँचे। त्यसबाट 5-7 घटनामा परेर म चाहिँ बाँचेँ। अहिले चाहिँ यहाँ तपाईँको उहाँले आउनु भएको छ।
इन्स्पेक्टरबाट प्रहरी सेवा सुरु गरेर डीआईजी हुनुभएका उहाँले जहाँ गए पनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ। काम गर्ने क्रममा प्रहरी संगठनको मान सम्मान र इज्जत प्रतिष्ठामा कहिल्यै आँच आउन दिनुभएको छैन। त्यसैले उहाँबाट अँध्यारोलाई उज्यालो र निराशालाई आशामा बदल्ने प्रेरणा मिल्छ भन्ने विश्वास हामीले गरेका छौँ।
म बसेको जिल्लामा अहिलेसम्म चाहिँ जनताले चाहिँ छिछी गर्ने काम अहिलेसम्म गरेका छैन। अहिले यहाँ यो क्षेत्रमा छु म, सुदूरपश्चिममा मलाई संगठन प्रमुखले टिकापुर घटनापछि मलाई त्यहाँ पठाउनु भयो। मेरो आमाले, मेरो श्रीमतीले मलाई जान दिएनन्, मलाई हात समातेर मलाई चाहिँ गेटबाट बाहिर जान दिएनन्। श्रीमतीको हात फालेर, आमाको हात फालेर म गएँ त्यहाँ। 6 महिना मैले त्यहाँ काम गरेँ। अहिले मलाई संगठनले मलाई यहाँ खटाएको छ।
एसएलसी पास गर्न बित्तिकै उहाँलाई गाउँकै विद्यालयमा शिक्षक बनाउने चाहना गाउँलेहरूको थियो, तर उहाँले यसमा आफ्नो भविष्य देख्नु भएन अनि थप अध्ययनको लागि घरबाट भागेर जीवनको अर्को यात्रा सुरु गर्नुभयो।
गाउँमा मास्टर बनाउने भनेर मलाई भनिसकेपछि मलाई यो मास्टर त कहाँ बन्ने, अब पढ्नुपर्छ, अब यो मास्टर बनेपछि त गाउँमै बसिन्छ भने म घरबाट भागेँ। हेर्नुहोस्, भागेर म भैरव आएँ। भैरव आएर मैले पढेँ। भैरव पढेर पनि राम्रो छैन भनेपछि त्यहाँबाट ट्रान्सफर लिएर म काठमाडौँ पढ्न गएँ।
काठमाडौँमा पढ्दै गर्दाको एउटा घटनाले उहाँको जीवनमा एकाएक नाटकीय मोड लियो। एउटा प्रहरीको रुखो व्यवहारका कारण पाल्पाको एउटा सामान्य परिवारमा जन्मे हुर्केका उहाँको प्रहरी जीवनको यात्रा तय भयो।
पुलिसले मलाई बस पार्कमा मेरो 5 रुपियाँ चाहिँ पल्लेदारले खाँदाखेरि यसले मलाई चाहिँ सहयोग गरेन भन्ने मलाई फिल भएको कारणले इन्सपेक्टरमै जाम पास गर्नुपर्छ भनेर मैले मिहिनेत गरेँ। इन्सपेक्टरमै पास गरेँ। पास गरेँ म, इन्सपेक्टर यसरी आएँ।
पेसाप्रतिको वफादारिता र इमान्दारिताकै कारण नेपाल प्रहरीभित्र आफ्नो छुट्टै पहिचान बनाउन सफल डीआईजी माधव नेपालको जीवनमा कस्ता आरोह र अवरोहहरू आए, प्रहरी सेवामा कार्यरत रहँदा कस्ता चुनौतीहरूको सामना गर्नु पर्यो, के कस्ता सुख र दुःखको अनुभूति सङ्गाल्नु भयो, अब सुनौ प्रहरी नायक महानिरीक्षक डीआईजी माधव नेपालको जीवन भोगाई।
मेरो घरमा मेरो आमा मात्रै हुनुहुन्थ्यो। मेरो बुवालाई मैले देख्न पाइनँ। म जन्मेको 1.5 वर्षपछि बुवा बित्नु, त्यसरी म हुर्केँ। मैले ऋणी माध्यमिक विद्यालयमा मैले हाई स्कुल पढेँ। मेरो गाउँमा एसएलसी पास गर्ने यस्तै तेस्रो कि चौथोमा म पढ्थेँ त्यतिखेर। अनि एसएलसी पास गरिसकेपछि मलाई गाउँले अहिले धेरै पढ्यो, यसलाई गाउँमै मास्टर बनाउनुपर्छ, यसलाई बाहिर जान दिनुहुन्न भनेर भन्नुभयो उहाँहरूले। तर गाउँमा मास्टर बनाउने भनेर मलाई भनिसकेपछि मलाई यो मास्टर त कहाँ बन्ने, अब पढ्नुपर्छ, यो मास्टर बनेपछि त गाउँमै बसिन्छ भनेर म घरबाट भागेँ। हेर्नुहोस्, भागेर म भैरव आएँ। भैरव आएर मैले पढेँ। उत्तम राईले मलाई पढाउनु भएको हो। उत्तम राई इङ्ग्लिसमा उहाँ नेपालको गोल्ड मेडलिस्ट पनि हो। उहाँ भैरव पढेर पनि राम्रो छैन भनेपछि त्यहाँबाट ट्रान्सफर लिएर म काठमाडौँ पढ्न गएँ। र एउटा छोरो त नजा काठमाडौँ टाढा छ, तँलाई पिटलान् मरलास् भन्ने आमाले चिन्ता गर्नुहुन्थ्यो। त्यो भए पनि म काठमाडौँ गएर पढेँ र आमा म प्रति ज्यादै चिन्तित हुनुहुन्थ्यो। एक महिनामा आमा एकचोटि मलाई भेट्न आउनुहुन्थ्यो, मात्र के भन्दाखेरि यो मर्छ कि कसैले मार्छ कि भन्ने किसिमले। त्यसरी मलाई आमाले रास्तामा दाल चामल घिउहरू मलाई पाल्पाबाट बोकेर ल्याएर मलाई काठमाडौँमा उहाँले पढाउनु भयो। पढ्दा पढ्दै मैले सर्टिफिकेट लेभल पास गरेँ। सर्टिफिकेट लेभल पास गर्ने बित्तिकै लोकसेवा खुल्यो हेर्नुहोस्। लोकसेवा खुल्यो, लोकसेवा दिने बित्तिकै म सहायक लेखापाललाई मैले पास गरेँ हेर्नुहोस्। मैले शिक्षा मन्त्रालयमा मैले जागिर खाएँ। जागिर खाँदा खाँदै मैले यता डिप्लोमा पनि पास गरेँ। पास गर्ने बित्तिकै इन्सपेक्टर खुलेको थियो।
कति साल दिएर?
44 सालमा हो यो खुलेको। 45 सालदेखि हामी जागिर खायौँ। 45 साल वैशाख 1 गते हाम्रो नियुक्ति हो। पहिलोचोटि अधिकृत लेभलमा फारम भरेको यही इन्सपेक्टरमै हो। पढाइमा अब्बल दर्जामै थिएँ त्यो। इन्सपेक्टर पास गरेँ। पास गरिसकेपछि अहिले म यहाँसम्म आएको छु। पुलिसमा कसरी पनि म आउन मन लाग्यो भने, म एकचोटि बुटोलमा हाम्रो खेत थियो, बुटोलबाट 50-50 किलोको चाहिँ 2 कट्ठा चामल हालेर ल्याएँ। काठमाडौँको चाहिँ त्यो पुरानो बस पार्कमा झारे मैले। त्यतिखेर मेरो गोजीमा 10 रुपियाँ जति थियो। अब 10 रुपियाँ भने धेरै हो, तर त्यो सामान झार्ने मान्छेले 5 रुपियाँ लिइदियो। त्यतिखेर 1 रुपियाँ पनि नपर्ने, 1 मोहरले झार्न पर्ने, मोहरले नझारे पनि 1 रुपियाँले झार्न पर्ने, तर त्यसले मलाई 5 रुपियाँ लिइदियो। 5 रुपियाँ लिएपछि त्यहाँ एउटा पुलिस थियो, पुलिसले त मलाई सहयोग गर्ला भने पुलिसलाई मैले पुलिसलाई मलाई यस्तो गर्यो यसले भनेको। त्यो पुलिसले तिर्नुपर्छ हामीलाई के मतलब, चामल ल्याएर खाने नतिर्ने भने मलाई रुखो व्यवहार गर्यो त्यो पुलिसले। मैले मर्का पर्यो भनेर पुलिसलाई मैले रिपोर्ट गरेको, पुलिसले मलाई यस्तो गर्यो हैचेल भने मलाई पुलिसप्रति कस्तो कस्तो भयो भने, यो पुलिस त यो बदमास हुँदो रहेछ, पुलिसले सहयोग पनि गर्दो रहेछ भन्ने मलाई ज्यादा कौतूहल भयो, ज्यादा मलाई फिल भयो। 2045 साल वैशाख 1 गतेको हाम्रो नियुक्ति हो र म आफ्नो प्रमोसन हुँदै अहिले म यो डिआइजीमा यो मध्यपश्चिम क्षेत्रमा म आएको छु।
प्रहरी सेवाको यो दौरानमा कस्ता किसिमको चुनौतीहरू, कस्ता किसिमको अनुभवहरू सम्झनु भएको छ?
आफ्नो नेचर अनुसार हुन्छ। मैले कसैलाई बदमासी गर्ने, कसैलाई कुट्ने, पिट्ने, टर्चर गर्ने, मान्छेले दुःख दिने, त्यो मेरो नियत कहिले पनि भएन। त्यस कारण मैले कहिले दुःख चाहिँ मैले पाइनँ हेर्नुहोस्। मलाई धेरै मान्छेले पुलिस अधिकारीले के भन्छन् भन्दाखेरि, निजामती अफिसरहरूले मलाई, मेरा दाजुभाइ दिदी बहिनीहरूले, त पुलिसले हुनुपर्ने गुणै छैन, कालो चस्मा लाउने, फिट्ट हिँड्ने, नट भन्ने, टाइम फ्री गर्ने, तब पुलिसले हुनुपर्ने त्यो त गुणै छैन भन्छन् क्या मलाई। मान्छे सोध्छ नि पुलिसको हाई फाई गर्ने, फुर्ती लगाउने, बोल्दा पनि अब म ठुलो मान्छे हो, जनतालाई हेपेर बोल्ने, तर मैले चाहिँ कहिले पनि जनताको अगाडि बोल्दाखेरि दाजुभाइ जस्तो दिदी बहिनी जस्तो गरेको कुरा गर्छु। मेरो पुलिस फोर्सभित्र पनि मैले मभन्दा तलका अधिकारीहरूलाई पनि मैले होचाएर त्यस्तो किसिमले कहिले पनि म बोल्दिनँ, सबैलाई भाइचारा हिँड्ने कुरा गर्छु। मेरो व्यवहार चाहिँ त्यो छ। 10-17 द्वन्द्व भनौँ न, यो 10 वर्षीय द्वन्द्व, त्यो केसमा चाहिँ मैले 4-5 वटा घटनाबाट म बसेको छु। युद्धमा म कस्तो भयो भन्दाखेरि, एउटा घटना, म चाहिँ स्याङ्जाको डिएसपी थिएँ त्यतिखेर, वालिङमा म गएको। वालिङमा जाँदाखेरि बाटामा एम्बुसहरू हुने समस्या थियो। आर्मीको गाडी र मेरो गाडी, दुईटा गाडी हामी लिएर वालिङ गयौँ। फर्कने बेलामा अलिकति अँध्यारो हुन लागेको थियो। जिप्राका पुग्नु 5-7 किलोमिटर अगाडि पनि जङ्गल छ। त्यहाँ जङ्गलमा आइपुग्ने बेलामा मेरो गाडी पङ्चर भयो, अनि आर्मीको गाडी, त्यो गाडी अगाडि भयो, चरमुकामा पुगिहाल्यो। तर मेरो गाडीलाई चाहिँ त्यहाँ त्यतिखेर दुईतिरबाट फायर आयो। फायर आउँदाखेरि चाहिँ मेरो गाडीमा जम्मा 4 पुलिस थियो, 4 हतियार थियो मसँग। 4 हतियारमा त्यही अब तपाईँको 200 राउन्ड मात्रै गोली थियो मसँग। मैले हेरेँ, दुईतिरबाट फायर आउँदाखेरि करिब करिब चाहिँ 25-25 जनाको मान्छे थियो दुईतिर। उनीहरूसँग पनि हतियार प्रशस्त थियो र उनीहरूले दुईतिरबाट फायर खोले। अब मैले फायर खोल्ने बित्तिकै मेरो गोली सिद्धिन्थ्यो। मैले फायर खोलिनँ, 1 राउन्ड मात्रै मैले फायर खोलेपछि मैले गोली बचाएँ। त्यसपछि मैले त्यो जङ्गलबाट पोखराको डिआइजीलाई मैले कल गरेँ। त्यहाँ लडेर चाहिँ म बाँच्ने अवस्था थिएन। त्यो बेलामा मसँग गाडीमा सेट थियो, त्यो गाडीको सेटले पोखरा कन्ट्याक्ट पनि हुँदैन थियो, अँध्यारो अँध्यारो हुन लागेको थियो। तर मैले के गरेँ भन्दाखेरि, जय दुर्गे माता भनेर मैले पोखराको डिआइसीलाई मैले कल गरेँ। कल गर्दाखेरि पाउँदैन नि जहाँ सुकेबाट, ठ्याक्क मैले एकचोटिमा कल गरेको पोखराको डिआइसीले रोजर भन्नुभयो। मैले अन्तिम अवस्था परे मैले कल गरेँ, सर म यहाँ एम्बुसमा परेँ, दुईतिरबाट मलाई घेरेको अवस्था छ, मसँग हतियार पनि कम छ, गोली पनि कम छ, हेलिकप्टर पठाउनु पर्यो। हेलिकप्टर त भनेको बेला पाउँदैन नि। ज्ञानेन्द्र विक्रम म डिआइसी अब भर्खर बाहिरबाट एयरपोर्टमा आउनु भएको रहेछ, एयरपोर्टमा हेलिकप्टरबाट झरेको अवस्था मात्रै छ। त्यो बेलामा मैले कल गर्नु, उहाँले त्यो रिसिभ गर्नु र त्यो हेलिकप्टर त्यहाँ उपलब्ध हुनु, त्यो भनेको दैवी संयोग हो, जो पहिले पाउँदैन। यस्तो हेर्नुहोस्, हेलिकप्टर भनेको कहाँ पुग्या हुन्छ, बिजी हुन्छ, आउन टाइम लाग्छ, अँध्यारो बेला होइन। त्यसपछि उहाँले मैले भन्न साथ उहाँले हेलिकप्टर उडाइदिनु भयो पोखराको एयरपोर्टबाट। मलाई माथि नौडाँडा भन्ने ठाउँ छ, त्यहाँ नौडाँडामा आउनलाई 5-7 मिनट लाग्यो। त्यो हेलिकप्टर आउने बित्तिकै जुन मलाई एम्बुसा पार्ने चाहिँ अब उहाँहरू हुनुहुन्थ्यो, त्यो हेलिकप्टर देख्ने बित्तिकै उहाँ भाग्नु भयो, फायरमा बाँचे। त्यस कारण चाहिँ एउटा बुद्धि पनि चाहिन्छ, एउटा चाहिँ फोर्समा के हुन्छ भन्दाखेरि, कहिले काहीँ क्विक ड्र पनि लडाइँमा जितिन्छ, कहिले काहीँ फायर कन्ट्रोलको पनि एउटा लडाइँ हो। मैले फायर कन्ट्रोल गरेँ नि, त्यो पनि मेरो जित हो। र त्यतिखेर एउटा चाहिँ भगवान्लाई पनि सम्झाउनु पर्छ, त्यो भगवान्को पनि मलाई सपोर्ट हो कि। 62-63 आन्दोलनको बेलामा म 12 थिएँ, अनि सिडो साहबहरू आर्मी त्यसपछि सशस्त्र भएर हामी 1 हप्ता बसेर क्याम्पै खडा गरेर गाँजा फाड्यौँ। गाँजा फाडेर जब हामी जिप्राकामा सदरमुकाममा फर्कने क्रममा 5:30 बजे थियो, त्यतिखेर बाटोमा चाहिँ एक्सप्लोसिभ राखेर त्यो टाढाबाट चाहिँ त्यसलाई चाहिँ पड्काइदिन्छ, गाडी नै कुर्ने ठ्याक्क मेरो गाडीको तलबाट पड्थ्यो। पड्केपछि कस्तो भयो भन्दाखेरि मेरो चारजना जवान हल्लाहरू थिए, त्यसका खुट्टाहरू चाहिँ एकदमै क्षति भयो। म अगाडिको सिटमा बसेका थिएँ, अगाडि सिटमा बस्दाखेरि मेरो सिटको तलपट्टि बडी छेडेर मेरो दुईटा खुट्टाबाट चाहिँ ब्लास्ट भएको चाहिँ त्यो बमका छर्राहरू मेरो दुईटा खुट्टाको बिचबाट निस्केर सब छेडेर बाहिर गयो। चारवटै टायर चाहिँ पङ्चर भए, त्यस्तो हुँदा पनि मलाई केही भएन। त्यो गाडीलाई मैले करिब करिब 1 किलोमिटर चारवटै टायर चाहिँ पङ्चर हुँदा पनि त्यत्तिकै घिसारे लिएर गयो बजारमा। आएपछि हामी बाँच्यौँ, द्वन्द्वको बेला कुनै दिन हामी सुतेनौँ। हेर्नुहोस् प्रमुख जिल्ला अधिकारी त्यहाँका सुरक्षा प्रमुखहरू हामी 24 घन्टा हामी सँगै बस्थ्यौँ, सँगै बसेर हामी काम गर्थ्यौँ। जिन्दगी त केही पनि होइन, मेरो प्रमोसन भएन, राम्रो ठाउँमा सरुवा भएन, पैसा कमाउन पाइन, यो नथिङ केही पनि छैन। मैले के हेर्छु भन्दाखेरि जीवन भनेको फ्यामिली हो, आफ्नो परिवारसँग आफ्नो छोराछोरीसँग बसेर घरमा जे पाकिया छ त्यो चाहिँ श्रीमान श्रीमती छोरा छोरी आमा बाउसँग बसेर हाँसी हाँसी खान पाइन्छ भने जीवन त्यो हो। त्यसले तपाईँलाई दीर्घजीवी पनि बनाउँछ, त्यसले तपाईँलाई फाइदा पनि गर्छ। उदयपुरमा इन्सपेक्टर थिए, त्यहाँ बाढी आयो, खोलाको किनारको एउटा घर थियो झुपडी, झुपडी बल्यो तर भित्र बच्चा रहेछ क्या, त्यो बच्चा कराएको मैले देखेँ। पौडी खेलेर गएर त्यो बच्चा कराएको बच्चालाई समाते समाते बिस्तारै छेउमा ल्याएर त्यो बच्चालाई मैले बचाएँ। त्यो एउटा मलाई ज्यादै खुसी लाग्छ। र अर्को मलाई खुसी के लाग्छ भने यो 10 वर्ष जनयुद्धमा स्याङ्जामा थिएँ, जनयुद्धका सामग्री बोकेर गएको बहिनी उनलाई समातेर ल्याएपछि उनी जेलमा परिने छिन्। जेलबाट छुटाएपछि उनलाई मैले पढाएँ। सरिता नेपाली हो उनको नाम चाहिँ। आमा मरेर दोस्रो बिहा गरेर हेला गरेपछि उनी तत्कालीन नेकपा माओवादीतिर उनी लागिन्। लागेपछि त्यो सुरक्षा पुलिसले उनलाई समात्यो। चुनावबाट मुक्त भइसकेपछि त्यो बहिनीलाई मैले पढाइदिएँ। मैले एसएलसीमा पनि मैले पढाएँ, मेरै खर्चमा मैले पढाएँ। क्याम्पस खर्च चाहिँ मेरो 50%, प्रमुख जिल्ला अधिकारी दुर्गा पोखरेलको 50%। पढाइसकेपछि हामी त्यहाँबाट सौराबारमा एसी भएर हिँडेँ। अहिले तिनी अयव भइसन्, कहिलेकाहीँ मका आउँछन्। उनको जीवन मैले बचाएको भन्छ नि, त्यो जीवन बचाएको हुँदाखेरि मलाई त्यो गर्व लाग्छ। म कर्म गर्छु, मैले पक्षपात कसैलाई गर्दिनँ। नागरिक समाज राजनीतिक दलका चाहिँ नेताजीहरू, बुढापाका गाउँका मान्छेहरू, प्रेसहरू, आइम अल्सो जर्नलिस्ट, ग्रेजुएट मैले चाहिँ जर्नलिजम विषयमा गरेँ बुझ्दैन। त्यस कारण चाहिँ प्रेसलाई अरूले मान्छे के भन्छ भने प्रेसका मान्छे बदमास हुन्छन्, नचाहिने कुरा लेख्छन्, यो प्रेससँग टाढा बस्नुपर्छ भन्छ क्या। त्यो कहिले भन्छ भन्दाखेरि प्रेससँग टाढा बस्ने भनेको जो मान्छे अब कमजोर छ नि, त्यसले बदमास गरेर नि त्यो प्रेससँग टाढा बस्न चाहन्छ क्या। त्यो प्रेसले पनि भएका कुरा लेख्ने होला, प्रेसमा कहीँ एकाध व्यक्ति त्यस्ता होला। त्यो एफएम थिएन, यो अब आइटी यो सामाजिक सञ्जालै थिएन। अहिले हामी बल्ल काम गर्ने इच्छा भइरहेको छ, त्यसरी हाम्रो काम गर्ने उत्साह बल्ल सुरु भएको छ। अब हाम्रो त जाहिर चाहिँ अब अर्काखालिन बेला भइसक्यो, हेर्नु न, धेरै पहिला जाहिर खाइएछ, आज भोलि खाना पाउँदो रहेछ भन्ने मलाई एउटा तुबुन लगाइरहेको छ। अब त्यो भनेर त भएन होइन, एउटा मनको कल्पना मात्रै हो।
पाल्पाको सरदेवा घर भएका नेपाल 23 वर्षको उमेरमा इन्सपेक्टर हुनुभएको थियो। अहिले मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको प्रहरी प्रमुखको रूपमा कार्यरत डीआईजी नेपालको सफलताको आधार चाहिँ यस्तो छ।
मलाई आमाले जुन किसिमले मलाई हुर्काउनु भयो नि, मलाई हुर्काएर मलाई यो ठाउँमा ल्याउनु भयो, मेरो आमाको ठुलो देन छ हेर्नुहोस्। त्यस कारण मैले आमाको फोटो मैले मेरो ब्यागमा हुन्छ र मेरो टेबलमा पनि आमाको फोटो हुन्छ। आमालाई कहिले पनि म भुल्दिनँ। सबै भगवान मध्ये चाहिँ ठुलो चाहिँ आमा जस्तो लाग्छ मलाई, किनभने 10 महिना गर्भमा राखेर जन्म दिनुभयो, दुध खुवाउनु भयो, प्रसव वेदनादेखि विभिन्न दुःख गरेर हुर्काउनु भयो नि आमाले। त्यस कारण चाहिँ मैले आमा भन्दा ठुलो जीवन मैले कसैलाई पनि मान्दिनँ मैले, त्यसले आमालाई मैले मेन मान्छु।
सरल स्वभावका धनी डीआईजी नेपाल कर्म सँगसँगै ईश्वरप्रति पनि उत्तिकै विश्वास राख्नुहुन्छ।
कर्म आफूले गर्नु पर्यो, त्यहाँ पनि भगवान्को पनि खेल हुन्छ हेर्नुहोस् है। कर्म चाहिँ नगरिकन भगवान्ले मात्रै केही गर्दैनन्, कर्म तपाईँले गर्नुहोस्। कर्म तपाईँले गर्नुभयो भने त भगवान्ले त्यहाँ पुऱ्याउँछ नि। म त भगवान्प्रति आशा गर्नुभएको भएर कर्म फर्स्ट अनि त्यो भगवान्ले ठ्याक्कै मिलाउनुहुन्छ क्या त्यहाँ, अनि माथि जाने। सबै माथि जान चाहिँ पाउँदैन हेर्नुहोस् यो, सबै माथि जान त्यो चान्स पनि हुँदैन हेर्नुहोस्।
नेपाल प्रहरीमा सफल र इमानदार प्रहरी अधिकृतको छवि बनाउनु भएका डीआईजी नेपाललाई अहिले भर्खर प्रहरी सेवा सुरु गर्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ।
अब प्रहरी संगठन त अलिक यति राम्रो छ हेर्नु न, अब मलाई के लाग्छ भने हामी त भर्खर इन्सपेक्टरमा आउनु पाए हुन्थ्यो, हामी त पहिले आइएछ, मलाई अलिक पछुताउ भइरहेको छ अहिले। म आजभोलि इन्सपेक्टर अथवा डिएसिपी भएको भए अलि मैले भोलिका दिनमा अझै राम्रोसँग काम गर्न पाउँथेँ, जस्तो हिजो अस्ति हामीले यसरी काम गर्ने पाइएन, साधनै थिएन।
उहाँ नेपाल प्रहरीको भविष्य निकै उज्जवल देख्नुहुन्छ। मान्छेलाई असल बन्न प्रेरित गर्ने डीआईजी नेपालको भावी योजना खासै केही नभए पनि प्रहरी सेवामा रहँदा जनताको सेवा गर्ने उहाँको योजना छ।
मेरो भावी प्लान केही छैन, म यो फोर्समा बस्दा बेरसम्म चाहिँ मैले सबैको सेवा गर्न पाऊँ। अब म यो क्षेत्रमा आएको छु, मैले म धेरै हाई फाई कुराहरू यो गर्छु ऊ गर्छु भनेर म केही त्यस्तो भन्दिनँ, जति गर्न सक्छु त्यति कुरा मात्रै बोल्छु। यो क्षेत्रमा अलिकति मैले एक दुईवटा कुराहरू लागू औषधहरूलाई कन्ट्रोल गर्न खोजेको छु र तस्करीहरूलाई कन्ट्रोल गर्न खोजेको छु र त्यही अपराधमा जिरो टलरेन्सलाई मैले महत्व दिएको छु। यी तिनवटा कुरामा फोकस गरेर म अगाडि बढेको छु।
डीआईजी माधव नेपालका यिनै जीवन भोगाईसँगै आजलाई कार्यक्रम मैले जे भोगेको समय सकिएको छ। यदि तपाईँलाई कार्यक्रम प्रति कुनै जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई पत्रचार वा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, त्यस्तै इमेल पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मैले जे भोगे रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर 8 सुर्खेत, फोन नम्बर 083-522-445। इमेल ठेगाना हो radiobheri@gmail.com। अर्को हप्ता यसै समयमा पुनः भेट्ने वाचा गर्दै कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।